أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الصلاة والسلام على سيد الأنبياء والمرسلين وعلى أهل بيته الطيبين الطاهرين وصحبه المنتجبين. گزشتہ درس میں ہم نے قرآن مجید کا دوسرا جز شروع کیا تھا، سورۃ البقرہ آیت نمبر 144 تک ہم نے پڑھا تھا. آج انشاءاللہ ہم آیت نمبر 145 سے آیت نمبر 152 تک 53 تک پہلے تلاوت کریں گے، اور اس کے بعد ان آیات کا ترجمہ اور مختصر وضاحت آپ کی خدمت میں انشاءاللہ عرض کریں گے. صلوات پڑھیں محمد والے محمد. أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ولئن أتيت الذين أوتوا الكتاب بكل آية ما تبعوا قبلتك وما أنت بتابع قبلتهم وما بعضهم بتابع قبلة بعض ولئن اتبعت أهواءهم من بعد ما جاءك من العلم إنك إذا لمن الظالمين الذين آتيناهم الكتاب يعرفونه كما يعرفون أبناءهم وإن فريقا منهم ليكتمون الحق وهم يعلمون الحق من ربك فلا تكونن من الممترين ولكل وجهة هو موليها فاستبقوا الخيرات أينما تكونوا يأتي بكم الله جميعا إن الله على كل شيء قدير ومن حيث خرجت فول وجهك شطر المسجد الحرام وإنه للحق من ربك وما الله بغافل عما تعملون ومن حيث خرجت فول وجهك شطر المسجد الحرام وحيث ما كنتم فولوا وجوهكم شطره لئلا يكون للناس عليكم حجة إلا الذين ظلموا منهم فلا تخشوهم واخشوني ولأتم نعمتي عليكم ولعلكم تهتدون كما أرسلنا فيكم رسولا منكم يتلو عليكم آياتنا ويزكيكم ويعلمكم الكتاب والحكمة ويعلمكم ما لم تكونوا تعلمون فاذكروني أذكركم واشكروا لي ولا تكفرون يا أيها الذين آمنوا استعينوا بالصبر والصلاة إن الله مع الصابرين بر محمد وآل محمد صلوات. ایک سو پینتالیس سورۃ البقرہ کی آیت سے ہم نے شروع کرنا ہے، لیکن پچھلی دو جو آیات ہیں ان کی ہم تکرار کر کے آگے چلیں گے. سورۃ البقرہ آیت نمبر 143، اور اسی طرح ہم نے تمہیں امت وسط بنا دیا ہے تاکہ تم لوگوں پر گواہ بنو اور رسول تم پر گواہ بنے، اور آپ پہلے جس قبلے کی طرف رخ کرتے تھے اسے ہم نے صرف اس لیے مقرر کیا تھا تاکہ ہم رسول کی اتباع کرنے والوں کو الٹا پھر جانے والوں سے پہچان لیں. اور یہ حکم اگرچہ سخت دشوار تھا مگر اللہ کی طرف سے ہدایت یافتہ لوگوں کے لیے اس میں دشواری نہیں تھی، اور اللہ تمہارے ایمان کو ضائع نہیں کرے گا، اللہ تو لوگوں کے حق میں یقیناً بڑا مہربان رحیم ہے. امت وسط کا معنی ہم نے آپ کی خدمت میں عرض کر دیا تھا کہ شریعت اسلام اب قیامت تک واحد ویلڈ شریعت ہے، اور ظاہر ہے کہ اس شریعت کے مطابق جو چل رہے ہیں وہی امت اب اللہ کے نزدیک امت وسط ہے. امت وسط کا معنی ہم نے بیان کر دیا تھا کہ جو دوسروں کے لیے معیار ہے، جو دوسروں کے لیے ماڈل ہے. اور یہ امت جس کو دوسروں کے لیے معیار اور ماڈل بنا دیا گیا ہے، یہ روز قیامت گواہی دیں گے اللہ کی بارگاہ میں کہ ہر زمانے کے لوگ اپنے اپنے زمانے کے بارے میں کہ ہم نے جو ہمیں امانت دی گئی تھی ہم نے لوگوں تک پہنچائی اور ہم نے لوگوں کو اس کی طرف دعوت دی، اور کیا جواب ملا وہ اللہ تعالیٰ پھر ان سے سوال کرے گا. اور اسی طرح رسول اللہ ساری امت پر گواہ ہوں گے. ہم نے سورۃ المائدہ کی آخر کی آیات آپ کو پڑھ کے سنائی تھی. اس گواہی میں ایک چیز جو بڑی اہم شامل ہوگی وہ یہ ہوگی کہ رسول کے بعد امت نے جو دین کے نام پر چیزیں اضافہ کر لی تھی، اپنے پاس سے دین کا حصہ بنا لیا تھا جن چیزوں کو کہ جو اللہ اور اس کے رسول نے نہیں بتائی تھی، ان کا اضافہ کر لیا تھا، تو قیامت کے دن امتوں کے رسول ان انحرافات سے برات کی گواہی دیں گے کہ ہم نے ایسا کچھ نہیں کہا تھا ان کو. اور اس کے لیے اللہ نے جو مثال دی ہے اور اگزامپل دیا ہے وہ حضرت عیسیٰ علیہ الصلاۃ والسلام کے بارے میں، کہ حضرت عیسیٰ کی امت نے جو ان کے بعد کیا، حضرت عیسیٰ کو اللہ کا بیٹا بنا لیا، اللہ کا شریک بنا لیا، ان کی والدہ کے بارے میں غلو کا شکار ہو گئے. تو یہ بھی آپ کو میں عرض کر دوں، یہ بہت سمجھنے والی بات ہے کہ اگر آپ عیسائیوں سے پوچھیں گے نا حضرت عیسیٰ اللہ کے شریک ہیں، وہ کہیں گے نہیں ہم تو نہیں مانتے، تو میں بھی کہہ رہے ہوں. لیکن قرآن مجید کہتا ہے کہ انہوں نے بنا لیا. بس وہ کام پہ غور کرنا چاہیے کہ وہ کیا کہتے ہیں جس کو اللہ شرک کہہ رہا ہے. آپ ان سے پوچھیں حضرت مریم کو معبود مانتے ہو، تو کہیں گے ہم نہیں مانتے. لیکن یہ حضرت مریم کے مجسمے کے سامنے عرصہ دراز سے وہی والے رسومات انجام دیتے ہیں جن کو عبادت کہا جاتا ہے. انہی سے دعائیں مانگتے ہیں، انہی سے مثلا جو بھی آج کل کی زبان میں ہم منت مرادیں کہیں، تو یہ منت مرادیں جو ہیں وہ ہر جگہ پر ہوتی ہیں. اور ایک دفعہ ایک خاتون نے مجھے فون کیا اور کہا کہ میں بہت پریشان ہوں، میں نے ساری زیارتوں پر بھی جا کے منتیں مان لی ہیں، اور میں نے خانہ کعبے میں بھی منتیں مان لی، اور میں نے رسول پاک کے روزے پر بھی، اور امام حسین کے پاس، سب کو میرا نہیں ہو رہا کام. تو میری ایک سہیلی کرسچن ہے، اس نے کہا ہے کہ ہمارا ایک چرچ ہے اس میں بڑی مرادیں پوری ہوتی ہیں، تو اگر آپ مجھے اجازت دیں تو میں اس چرچ میں جا کے منت مان لوں. یہ دنیا پرستی کا کمال ہے، یعنی انسان بجائے یہ کہ اس پہ غور کرے کہ شاید اللہ میرے لیے مصلحت نہیں سمجھتا، مجھے نہیں دے رہا. جیسے میں نے عرض کی حضرت ابراہیم کو، حضرت زکریہ جیسے انبیاء کو، وہ بڑھاپے میں جا کے اولاد ملی ہے جبکہ وہ اولاد کے خواہش مند کب سے تھے. تو یہ اللہ تعالیٰ کی معرفت نہ ہونا اور سمجھنا کہ جو مجھے اچھا لگ رہا ہے وہی میرے لیے اچھا ہے، اور اس لیے پھر الٹی سیدھی کلابازیاں مارنے لگ جانا کبھی، اور اسی طرح کے لوگ پھر گمراہ ہوتے ہیں آہستہ آہستہ، پھر جادو ٹونے اور پتہ نہیں کہاں کہاں اپنا بیڑا غرق کر لیتے ہیں. اللہ پر توکل نہیں ہوتا ان میں. تو یہ ساری جو رسومات تھی، عبادت جنہیں کہا جاتا ہے، جیسے قرآن نے مثلا دعا کو عبادت کہا ہے، اہل بیت اطہار نے اپنے فرامین میں دعا مانگ، خود دعا مانگنا عبادت ہے، تو یہ سارا کرتے تھے. اب یہ نہیں کہتے کہ ہم حضرت مریم کو معبود مانتے ہیں، یہ نہیں کہیں گے، آپ جا کے سوال کر لیں ان سے، نہیں کہیں گے. لیکن جو یہ کام کرتے ہیں اللہ نے ڈکلیئر کر دیا کہ یہ مشرک ہے. اور اگر ہم نے بھی دیکھنا ہو کہ قرآن کی آیات معیار ہیں تاکہ قیامت ہم نے بھی دیکھنا ہو کہ ممکن ہے ہم ایک کام کر رہے ہیں اور ہم کہہ رہے ہیں کہ ہم تو شرک نہیں کر رہے, لیکن یہی آیات بتائیں گی کہ آیا ایسا کرنا شرک ہے یا ایسا کرنا شرک نہیں ہے. لہذا قرآن مجید کو توجہ کے ساتھ پڑھنا چاہیے اور دیکھنا چاہیے کہ کن حرکتوں کو اللہ تعالیٰ شرک قرار دیتا. تو امت وسط کا معنی ہو گیا گواہی کا, میں عرض کر رہا تھا کہ اللہ کے نبی قیامت کے دن ان تمام انحرافات کہ جو بعد میں ان کی امتوں نے ان کے دین کے نام پر ان کو یعنی دین میں ایڈ کر لیا تھا, جس کو ہم بدعتیں کہتے ہیں, وہ جب اللہ ان سے پوچھے گا, اللہ سب سے پوچھے گا قیامت کے دن, ہر نبی سے سوال ہوگا. یوم یجمع اللہ الرسل, جس دن اللہ رسولوں کو جمع کرے گا, فیقول ماذا اجبتم, ان سے کہے گا تمہیں کیا جواب ملا تھا جب تم میری دعوت لے کر گئے تھے, تمہیں کیا جواب ملا تھا. تمام انبیاء سمیت اللہ تعالیٰ کے آخری نبی کے, ہمارے نبی کے, سب اللہ کی بارگاہ میں بلائے جائیں گے, آئمہ بلائے جائیں گے. میں نے پہلے روایت آپ کو اشارہ کیا تھا کہ کسی شخص کے بارے میں امام کو اطلاع دی گئی کہ یہ آپ کے بارے میں یوں غلو کرتے ہیں, آپ کی ربوبیت کے قائل ہیں. تو امام نے فرمایا میں تو ایک ادنا بندے کا اور ایک ادنا کنیز کا بیٹا ہوں, اور میں صلبوں میں رہا ہوں اور میں رحموں میں رہا ہوں, اور میں مروں گا اور میں دوبارہ اٹھایا جاؤں گا, اور جو اس نے میرے بارے میں, اس کذاب نے میرے بارے میں بات کی ہے, اس کا مجھ سے سوال کیا جائے گا قیامت کے دن. میں عرض کر چکا آپ کہ یہ عیناً بالکل وہی بات ہے جو قرآن نے حضرت عیسیٰ کے بارے میں کی ہے. حضرت عیسیٰ نے تو کسی کو نہیں کہا تھا مجھے اور میری ماں کو پوجنا شروع کر دو, ان کے سامنے رسومات ادا کرنا شروع کر دو, عبادت جن کی ہوتی ان سے دعائیں مانگنا شروع کر دو, انہوں نے تو نہیں کہا تھا. تو جب اللہ ان سے پوچھے گا تم نے کہا تھا ان کو کہ ہم سے ہمارے سامنے یہ حرکتیں کرو, تو حضرت عیسیٰ کہیں گے میں تو بری ہوں, حالانکہ حضرت عیسیٰ کا تعلق ہی کوئی نہیں, پھر بھی ان کو کٹہرے میں آنا پڑے گا. جب اللہ کہے گا اے مریم کے بیٹے عیسیٰ تو نے ان سے کہا تھا, یہ پروسیجر جو عدالت کا ہے وہاں پر ہوگا. تو اسی کے مطابق امام فرما رہے ہیں کہ اس کذاب نے, اس جھوٹے نے جو میرے بارے میں بات کی ہے, میرے سے کل قیامت میں پوچھا جائے گا اس کے بارے میں کہ آپ نے ان سے کہا تھا کہ یہ باتیں کرو. اور رسول اللہ بھی اور آئمہ اہل بیت بھی ان تمام خرافات سے اور ان تمام بدعات سے اور ان تمام رسومات سے کہ جو انہوں نے نہیں بتائی ہوئی خود سے بنا لی ہیں, کہیں گے یا اللہ وہ خود بہتر جانتا ہے, ہم نے تو وہی کہا تھا کہ جو تو نے حکم دیا تھا, یہ بعد میں انہوں نے خود کر لیا, جب تک ہم رہے تو بہتر جانتا ہے, جب تو نے اٹھا لیا, جو حضرت عیسیٰ کے الفاظ ہیں, تو پھر تو ہر چیز پر گواہ تھا کہ انہوں نے ہمارے بعد کیا حرکتیں کی. تو یہ قرآن مجید کے بڑے کلیئر لفظ ہیں, سمجھنے والے یعنی اگر سمجھنے کی اور اس کو ہدایت لینے کی نیت ہو, قرآن کو گائیڈ سمجھے انسان, اس کے لیے کافی ہے. آیت نمبر 144, ہم آپ کو بار بار آسمان کی طرف منہ کرتے دیکھ رہے ہیں, سو اب ہم آپ کو اسی قبلے کی طرف پھیر دیتے ہیں جسے آپ پسند کرتے ہیں, اب آپ اپنا رخ مسجد الحرام کی طرف کریں, اور تم لوگ جہاں کہیں بھی ہو اس کی طرف رخ کرو, اور اہل کتاب اس بات سے بخوبی واقف ہے کہ یہ ان کے رب کی طرف سے حق پر مبنی ہے, یہ قبلہ کی تبدیلی حق پر مبنی ہے, اور جو کچھ وہ کر رہے ہیں اللہ اس سے غافل نہیں ہے. یہ بھی ہم نے بتایا تھا کہ ان اہل کتاب کے پاس جو آخری رسول کی نشانیاں موجود تھیں, ان میں سے ایک نشانی یہ تھی کہ جو آخری رسول ہوگا اللہ کا, وہ دو قبلوں کی طرف رخ کر کے نماز پڑھے گا. تو جب یہ قبلہ کی تبدیلی کا حکم آیا تو اللہ اس لیے فرما رہا ہے کہ اہل کتاب کو اچھی طرح پتہ ہے کہ یہ قبلہ کی تبدیلی برحق ہے, کیونکہ دو قبلوں کی طرف رخ کر کے نماز پڑھنے والی شرط تبھی پوری ہوگی, تبھی نشانی پوری ہوگی. اب چاہیے کیا تھا کہ یہ تو اور زیادہ قائل ہو جاتے ہیں, लेकिन क्योंकि ये हट धर्मी पे कायम है और फिर मक्कारियाँ करते हैं, उल्टी सीधी तावीलें करके लोगों के आवाम के जहनों को तरद्दुद में डालते हैं, तो अल्लाह कह रहे कि ऐ रसूल जो ये अमल कर रहे हैं अल्लाह इनसे गाफिल नहीं है, इनकी मक्कारियाँ इनकी चलाकियाँ और बेईमानियाँ वो अल्लाह ताला देख रहा है सब। आयत नंबर 145 145 में मिजाज बयान किया जा रहा है अहले किताब का, और रसूलुल्लाह से ये कहा जा रहा है सल्लल्लाहु अलैहि वसल्लम कि आप जो मर्ज़ी इनको दलीलें दे दें, जो जितनी मर्ज़ी आयात आ जाएं, इन्होंने आपके क़िबला को फॉलो नहीं करना, ये ढीठ। आप तवज्जो कीजिए, जो इसमें बहुत ज़्यादा यानी गहरी नज़र से समझने वाली बात है वो ये है कि वो अफराद के जो अपने दीन में तब्दीलियां करके और अब वो तब्दील शुदा दीन को दीन समझ रहे हैं, उसके साथ चिपक गए हैं, उनको जब हक बात बताई जाती है वो फिर भी अपनी बेईमानी नहीं छोड़ते, इस कदर पुख्ता हो गए होते हैं, इतनी उन्होंने दलीलें बना ली होती हैं हर बात की तावील करने की, सीधी स्ट्रेट फॉरवर्ड बिल्कुल क्लियर बात है ये तावील कर लेते हैं उसको। अपने इनहराफ वाले जो नज़रियात बनाए होते हैं उस पर इतने पुख्ता हो गए होते हैं कि हक सुन कर भी उसको नहीं मानते, तावील करते हैं। अब कोई जहन में सोचे कि क्यों ऐसे होते हैं, क्यों इतने पुख्ता होते हैं, इसलिए कि इन्होंने अपनी और अपनी आवाम की जन्नत उन्हीं नज़रियात से जोड़ दी होती है। और अगर उलमा पीछे हटें और कहें कि हाँ ये बात ठीक नहीं है, ये जो रसूल कह रहा है ये बात ठीक है, तो वो जो आवाम अभी तक इन उलमा को वाह वाह कर रही थी वो जूते उतार के इनके सरों में मारेंगे और कहेंगे कि बेईमानों तुमने फिर तुम किस बात के आलिम थे, तुमने हमें दो नंबर काम के पीछे लगाए रखा। लिहाजा जो इंसान को कोशिश करनी चाहिए कि दीन की हकीकत को तलाश करे, ना देखे कि क्या हो रहा है मेरे आसपास, देखे कि है क्या। जैसे मौला कायनात अलैहिस्सलातु वस्सलाम फरमाते हैं कि हक को पहचानो, हक को पहचानो तो अहले हक तुम्हें नज़र आ जाएंगे, यानी पहले हक को पहचानने की कोशिश करो, बंदा ना सिलेक्ट कर लो कि ये बंदा जो हमने ये हमारा पीरो मुर्शिद है इसने जो कहा हम पीछे पीछे, ये बेवकूफ़ी है। लोगों को मेयार हक ना बनाओ, हक को पहले पहचानो फिर देखो कि हक कौन कर, चाहे बंदा ही कोई ना उस साइड। ये भी मौला की सही रिवायत है नहजुल बलागा में कि हक के रास्ते से इसलिए वहशत ना करो कि उधर बंदे थोड़े हैं और दूसरी तरफ मेले लगे हुए हैं, दूसरी तरफ लोग ही लोग हैं और इधर थोड़े लोग हैं, और तुम देखो यार इधर ही चला जाए बंदा तो बेहतर है, इधर बंदे ज़्यादा हैं इधर थोड़े हैं, ये कोई तो बात है ना, इधर क्यों नहीं आ रहे बंदे। तो आप अगर तूल तारीख में देखें तो अक्सर औकात हक वाले रास्ते पर बंदे थोड़े ही होते और ज्यादातर टाइम में इधर ही मेला लगा होता। तो अब अल्लाह ताला फरमा रहा है यहां पर आयत नंबर 145 में वला इन अतैतल्लज़ीना उतुल किताब बिकुल आयतिन, और ए रसूल अगर आप उन लोगों को जिन्हें किताब दी गई है हर आयत ले आए, हर किस्म की निशानी ले आए, मा तबिउ किबलतक, तब भी आपके किबले की ये लोग पैरवी नहीं करेंगे, ये ढीठ है। वमा बअदुहुम बिताबिइन किबलत बअद, और वमा अंत बिताबिइन किबलतहुम, اور نہ ہی آپ ان کے قبلے کی پیروی کرنے والے ہیں، چونکہ آپ کے پاس تو اللہ کا حکم آ چکا، آپ تو سوال ہی پیدا نہیں ہوتا کہ ان کو راضی کرنے کے لیے دوبارہ سے ادھر رخ کر کے نماز پڑھنا شروع ہو جائے. اور پھر آگے ایک اور بات کہی، وَمَا بَعْضُهُمْ بِتَابِعٍ قِبْلَةَ بَعْضٍ، اور ان میں سے بھی اہل کتاب میں سے بھی بعض بعض کے قبلے کی پیروی نہیں کرتے. مسیحیوں کا اور ہے، بنی یہودیوں کا اور. تو آپ اگر اے رسول اس بات ان کو راضی کرنے کے لیے کہو گے چلو ادھر تھوڑا سا رخ کر لیتے ہیں، تو کس کو راضی کرو گے؟ دوسرے کا تو پھر بھی رہ جائے گا. تو بجائے ان سب کو راضی کرنے کے سیدھا سیدھا اللہ تعالیٰ کے حکم کی پیروی کرنے. اب اگلے الفاظ سنیے، اگرچہ اللہ کے رسول نے ایسا نہیں کرنا، یہ جو آگے کہا جا رہا ہے یہ قرآن میں کئی جگہ ہوا ہے کہ بات ایسی ہے کہ جو رسول اللہ کے شایان شان نہیں ہے، رسول اللہ نے ایسا ہرگز نہیں کرنا، لیکن پھر بھی رسول اللہ سے خطاب کیا جا رہا ہے اور کہا جا رہا ہے اگر آپ نے ایسا کیا تو پھر آپ ظالموں میں سے ہو جائیں گے. یہ جو انداز ہے قرآن کا، اس کا مطلب کیا ہوتا ہے؟ یہ اور زیادہ مؤثر انداز ہے. اگر یہ کہا جاتا نا کہ اے رسول، اے ایمان والو، اگر تم نے پھر بھی ان کی بات مانی ہے اہل کتاب کی تو تم ظالموں میں سے ہو جاؤ گے، یہ بھی بات کلیئر تھی. لیکن خطاب جب رسول سے ہو گیا تو اور خطرناک ہو گیا. اب اس کو پڑھنے والا یا سننے والا کیا فیل کرے گا کہ جب رسول اللہ کو یہ کہا جا رہا ہے تو باقی کسی کی کیا مجال ہے کہ وہ یہ حرکت کرے؟ یہ اور زیادہ بات کو مؤثر کرنے کے لیے یہ کہا جاتا ہے. اس کا یہ مطلب نہیں ہوتا جیسے بعض لوگ سمجھتے ہیں، البتہ کوئی مولانا ایسی بات کر دے اس کے اوپر چڑھائی کر دیتے ہیں کہ توہین کر دیے رسول اللہ کی، یہ توہین کر دیے. ان لوگوں کو اصل میں قرآن کا مزاج ان کو پتہ ہی نہیں. یہ فساد اور بلاغت دوسروں کو اور زیادہ خبردار کرنے کے لیے، مثلا قرآن میں اللہ تعالیٰ کہتا ہے اگر یہ رسول ہم پر کچھ باتیں بھی اپنے پاس سے گھڑ لیتا تو ہم اس کی شہ رگ گردن کاٹ دیتے، اور تم میں سے کوئی بھی اس رسول کو ہم سے بچا نہ سکتا، یعنی ہم اس کو مار دیتے، اس کی گردن کاٹ دیتے، شہ رگ کاٹ دیتے اگر یہ رسول ہمارے بارے میں کچھ بھی جھوٹ بولتا. آپ کو بندہ ذہن میں کہے کہ رسول پاک کا کیا قصور ہے کہ یا اللہ آپ انہیں کہہ رہے ہیں گردن کاٹ دیتے، بالآخر بات تو سخت ہے نا. تو اصل میں اللہ تعالیٰ فرمانا چاہ رہا ہے کہ ہمارا رسول تو یہ کام نہیں کرے گا، لیکن جس نے یہ حرکت کرنے کی کوشش کی کہ اپنے پاس سے گھڑ کے نمک مرچے لگا کے پبلک کو دین بتا رہا ہے، تو ہم نے تو رسول کے بارے میں کہا تمہارے تو ہم کیا کر دیں گے. تا قیامت اللہ نے بیان کر دیا کہ دین میں اپنے پاس سے گھڑ کے مثالیں ایڈ کرنے کی گنجائش نہیں. اور اب جو ہے اتنے مثالیں ہیں کہ بیچ میں گوشت ڈھونڈنا پڑتا ہے، اتنے زیادہ مثالیں ہیں کہ بیچ میں گوشت ڈھونڈنا پڑتا ہے کہ ہے بھی کہ نہیں ہے، اتنے مثالیں لگا دو. شاید آپ کو عجیب لگے میری بات کہ، لیکن آپ اس قرآن سے آشنا ہوں، آپ اہل بیت اطہار کی صحیح روایات سے آشنا ہوں، اور پھر آپ ذرا سماعت فرمائیں کہ کیا ارشادات ہو رہے ہیں، پھر آپ کو تسلی ہو جائے گی کہ بات کیا ہو رہی ہے. لیکن کس کے پاس ٹائم ہے اس مصروف زندگی میں کہ وہ قرآن مجید کو ٹائم دے اور اس کو سمجھنے کی کوشش کرے؟ اور اس حالت میں اتنا رابطہ ہو جائے قرآن سے اس کا کہ آیت پڑھ کے اعتماد کے ساتھ سمجھے کہ یہ کیا کہہ رہا ہے. اور یہ کوئی بڑا بہت بڑا مشکل کام نہیں ہے، یہ بہت بڑا مشکل کام نہیں ہے، لیکن مشکل بنا دیا ہمارے لیے اور پبلک کے لیے خاص طور پر. لہذا میں آپ سے پہلے بھی کہتا ہوں پھر بھی گزارش کروں گا، یہ جو آیات یہاں پہ پڑھتے ہیں آپ مجھ سے سنتے ہیں نا، مثلا میں آپ کو یہاں بات کروں اور اس کی ریکارڈنگ بھی موجود ہے یوٹیوب پر، या जो मोहम्मदी मस्जिद का पेज है उस पर भी, यूट्यूब चैनल है उस पर भी होती है, और उसके साथ साथ जो मेरे नाम का एक यूट्यूब चैनल है उस पर भी होती है। आप जाएं और इन आयात को खुद पढ़ें, ट्रांसलेशन, हाशिए वाशिए नहीं, ट्रांसलेशन खुद पढ़ें, और आता कि जो मैंने कहा है उसको जज करें कि तो इसने कहाँ से ऊंच नीच कर दिए, कहीं से मौलाना मसलन इसने ऊंच नीच तो नहीं की। जो बातें हमने सुनी हैं आयात से वही बातें निकल रही हैं कि वो कुछ और निकल रहा है। आप कुछ अरसा जब अपना दिमाग चलाएंगे, इसमें प्रैक्टिस करेंगे, आप देखें आपका दिमाग खुल जाएगा कुरान के साथ, मानूस हो जाएगा। इसे कहते हैं उन्स बकुरान, कुरान के साथ उन्स, मानूस हो जाएगा आपका दिमाग। और फिर जितना जितना आप कुरान से मानूस होंगे उतना उतना फिर दूसरों से वहशत भी शुरू हो जाएगी, क्योंकि ऑपोजिट चीज़ों से बंदा मानूस नहीं होता। एक कह रहा हूँ इधर जाए, एक इधर, एक की तरफ मानूस होना पड़ता है। लेकिन ये आप खुद करेंगे, कुरान पढ़ना हर एक की जिम्मेदारी है, वो सिर्फ ये मौलाना हजरात को अल्लाह ने ठेका नहीं दिया, ठीक है, कि वो पब्लिक ये समझे कि ये ठेका तो सबसे अच्छी बोली लगा के मौलवियों ने ले लिया था तो हमें पढ़ने की ज़रूरत नहीं है। यहूदी अवाम इसी गुमराही का शिकार हुए थे अपनी किताब के बारे में, और इसी वजह से फिर जो उलमाए सू पैदा हुए, दुनिया खोर, दुनिया कमाने वाले जब उलमा उनमें पैदा हुए, इसी वजह, इसी चीज़ को उन्होंने यूज़ किया कि उनकी अवाम किताब खुदा के बारे में जाहिल थी। उनको दीन से सिवाय मंतों मुरादों और आखिरत में सफारिश और जन्नत, इसके सिवा उनको दीन से कुछ नहीं चाहिए था, चूँकि खुद दुनिया परस्त, सारा हम गम दुनिया थी, आखिरत की टेंशन थी। और मौलवियों ने उनको कहा कि तुम तो पक्के जनती हो, पक्के जनती हो गए, उन्हें क्या टेंशन लेने की ज़रूरत है, कुरान पढ़ें या फलान करें, तौरात पढ़ें या वो करें। और दूसरी तरफ उनको दुनिया में अपने जो काम फंसते हैं तो उनको दीन याद आता था कि मनते और मुरादे और ये करें, ठीक है, तो उसके लिए भी उनको उन्होंने सारी पट्टियाँ पढ़ा दी हुई थी, तवीज़ गंडे और फलान कर दिया हुआ था। दीन क्या चीज़ है, ये दीन थोड़ी है। आप तवज्जो फरमाएं, खुलासा दीन का ये है कि दीन आपको पहली चीज़ जो आपसे मांगता है वो इसी दुनिया में उसको फॉलो करना। वो कहता है दुनिया में जो मैं गाइडलाइन दे रहा हूँ वो फॉलो करो, मैं दुनिया की जो तस्वीर दिखा रहा हूँ उसको समझो, मैं दुनिया में तुम्हारी ज़िंदगी के क्या ऑब्जेक्टिव्स होने चाहिए, क्या वैल्यूज़ होनी चाहिए, अकदार तुम्हारी क्या होनी चाहिए, इस दुनिया में रहते हुए वो मुझसे लो तो फिर मैं आखिरत में भी तुम्हारे काम आऊंगा। ना कि दुनिया में तुम बिल्कुल दुनियादारों की तरह लगे रहो दुनिया में और अल्लाह तुम्हें सिर्फ तब याद आए जब दुनिया फंस जाए तुम्हारी कहीं पर, या तुम्हें इसलिए बाज़ रसूमात तुमने करनी है कि आखिरत में तुम कहीं पकड़े ना जाओ। ये दीन है ही नहीं, ये दीन इंसान की अमली जिंदगियों से खत्म कर दिया उसने जो ये तसव्वुर दीन का देता है कि सारा फोकस जो है ये काम करो, ये वजीफा करो, ये दुआ मांगो हर रोज, ये करो तो क्यामत में यूं हो जाएगा। पहले अहमको ये बताओ कि इसका दुनिया से क्या ताल्लुक है, दुनिया में जो ये इस्लाम आया दुनिया में गाइड करने के लिए पहले, और नतीजा इसका निकलेगा आखिरत में। दुनियावी जिंदगी अगर दुनिया दुनियादारों की तरह बिल्कुल है और तुम सिर्फ वजीफे बता रहे हो इनको, ये किस शैतान ने आके दीन बताया? ये तो वो दीन है जैसे मैंने आपको अर्ज किया कि एक तहरीफ शुदा दीन को, असली दीन को मंजर आम से हटाकर एक तहरीफ शुदा दीन, एक रस्मों भरा दीन, एक बेरूह दीन उसको दे दिया, और उसका ताल्लुक दुनिया के साथ कोई नहीं है, उसकी उसकी प्रैक्टिकल लाइफ के साथ कोई नहीं, उसने चंद रसूमात अदा करनी। यही तो यहूदियों ने किया था जिसकी वजह से बेड़ा गर्क हुआ इनका, और आज वही काम इस्लाम के साथ कर दिया। तो खुदाबंद आलम यहाँ पे खिताब रसूल पाक से फरमा रहा है, लेकिन जाहिर है कि रसूलुल्लाह ने तो ऐसा नहीं करना, लेकिन ताकि सबको क्लियर हो जाए। فرمایا وَلَئِنِ اتَّبَعْتَ أَهْوَاءَهُمْ مِن بَعْدِ مَا جَاءَكَ مِنَ الْعِلْمِ، اور آپ کے پاس جو علم آ چکا اے رسول، اس کے بعد بھی اگر آپ نے ان کی خواہشات کی پیروی کی، مثلاً آپ کہیں گئے ہیں، وہ کہیں آپ ہمارے پاس تشریف لائے ہیں تو ہم آج ہمارے قبلے کی طرف رخ کر کے نماز پڑھ لیں، اگر آپ نے ان کی خواہشات کی پیروی کی اس کے بعد کہ آپ کے پاس علم آ چکا ہے، انکا، تو پھر یقیناً اذن، تب یعنی ویسا کر کے آپ، لمن الظالمین، یقیناً آپ ظالموں میں سے ہو جائیں گے. رسول اللہ نے ایسا نہیں کرنا، رسول اللہ پاک کیوں کریں گے، جس پر وحی آ رہی ہے اور جو سب سے بڑھ کر یقین رکھتا ہے اس کی صداقت پر، اس نے نہیں کرنا. لیکن یہ مسلمان، گویا آپ یوں سمجھیے کہ یہ قبلہ کی تبدیلی کا مسئلہ جو نئے نئے مسلمان ہوئے تھے ان کے لیے بڑا سخت تھا، چونکہ مانوس ہو چکے تھے اس قبلے سے، اس قبلے سے مانوس ہو چکے تھے. یہ اب میں آپ کو مثال دیتا ہوں کہ دو نمازیں اکٹھی پڑھنے سے شیعہ مانوس ہیں اور الگ الگ پڑھنے سے اہل سنت مانوس ہیں. اب آپ شیعہ سے کہیں کہ نا عصر کی نماز جو ہے وہ بعد میں پڑھ لیں، تو میں کوئی سنی ہوں؟ یہ سمجھ رہا ہے کہ نماز الگ کرنے سے بندہ سنی ہو جاتا ہے، بیچارہ جاہل ہے، اس کو پتہ نہیں، بچپن سے اس کو بتایا یہ گیا. اچھا جی، بزرگ نماز پڑھ رہے ہیں مسجد میں، مطلب 50 سال سے وہی نماز پڑھ رہے ہیں. مثال کے طور پر جو مولانا صاحب کے پیچھے نماز پڑھ رہا ہے وہ قنوت خاص قسم کی پڑھتے ہیں، مثلاً وہ قنوت میں پڑھتے ہیں ربنا آتنا فی الدنیا، ہر قنوت میں وہی پڑھتے ہیں، یا 2-3 قنوت ہیں جو وہ پڑھتے ہیں. اب ان کو عادت اسی سے مانوس ہے، اسی مولوی کے پیچھے نماز پڑھ رہے ہیں. اب ایک نیا مولانا آتا ہے، وہ آ کر دعائے قنوت میں کچھ اور پڑھ دیتا ہے، یہ نماز ختم کر کے تو آج نوا قنوت آ گیا بھائی. یہ بیچارہ خود جاہل ہے، خود اس کو پتہ نہیں ہے، لیکن اس کو وحشت ہوتی ہے نئی چیز، وہ نئی نہیں ہے، اس کے لیے نہیں ہے، اس کی جہالت کے لیے وہ نہیں ہے، وہ نئی نہیں ہے. ٹھیک ہے، آج پہلی باری سنے آساتے، میرے ساتھ تو کئی دفعہ درس قرآن میں یہ ہوتا ہے، اور صاحب یہ تو پہلی دفعہ سنا، مجھے میرا کیا قصور ہے، آپ نے نہیں پڑھا قرآن، آپ 50 سال کے، 60 سال کے، 70 سال کے ہو گئے ہو، اس کا گربان پکڑو جس سے دین لیتے رہے کہ قرآن مجید کی ایک بات آپ کہہ رہے ہیں ہم نے تو پہلی دفعہ سنی. اور آپ جب قرآن اگر پڑھیں گے نا تو آپ کو لگے گا یہ بات تو کسی اور کانٹیکسٹ میں سنی ہوئی تھی، یہاں پہ کسی اور کانٹیکسٹ میں ہے، فلان میں کچھ اور تھا، یہاں پہ کچھ اور ہے. پھر آپ کو کہا جائے گا وہ اس طرح گمراہ ہو جاؤ گے، پھر آپ چھوڑ دیں گے قرآن مجید کو، کیونکہ قرآن پڑھنے سے بندہ گمراہ ہو جاتا ہے، ہدایت نہیں ہوتی اس. بہرحال آپ سے گزارش ہے تاکیداً بار بار کے اپنی روٹین میں شامل کیجئے اس قرآن کو پڑھنے. آیت نمبر 146، آیت نمبر 146 میں اللہ تبارک و تعالی، بات کنٹینیوڈ ہے، ایک بڑی اہل کتاب کو جھنجھوڑنے والی بات کی گئی ہے اور مومنوں پر بھی مسئلہ اور زیادہ واضح کرنے کے لیے بات کی گئی ہے، اور وہ بات کیا ہے توجہ کیجئے. فرمایا الذین آتیناہم الکتاب، وہ لوگ کہ جن کو ہم نے کتاب دی ہے، یعرفونہ، اسے پہچانتے ہیں. کسے پہچانتے ہیں؟ دو طرح سے مراد لی گئی ہے اس کی، اکثر نے جو مراد لی ہے وہ اسے پہچانتے سے مراد اس رسول کو پہچانتے، اور یہ بالکل برحق ہے. کیسے پہچانتے ہیں؟ کما یعرفون ابناءہم، جیسے اپنے بیٹوں کو پہچانتے. اب انسان बेटे से ज्यादा किसको पहचानता होगा जो उसके सामने दुनिया में आया है, पाला पोसा है, सबसे ज्यादा उसे जानता है। ये अरबों का मुहावरा था। अरबों ने जब ये बात करनी होती थी कि फलान को इस बात का अच्छी तरह पता है, तो कहता था ऐसे जानता है जैसे अपने बेटे को जानता है। ऐसे ये एक मुहावरा था उनका। तो अल्लाह ने वही मुहावरा यहाँ पे लाया। तो मैंने अर्ज किया कि अक्सर ने मुराद रसूलुल्लाह लिए और बाज ने कहा है कि इस किबले को पहचानते हैं। कौन सा किबला? काबा, मस्जिदुल हराम। यहूदी अहले किताब कैसे पहचानते थे बैतुल्लाह को? इसलिए कि इनको मालूम था कि जो बैतुल्लाह है वो, यानी मस्जिदुल हराम है, जो खाना काबा जिसे हम कहते हैं, ये बैतुल मकदस से कई सौ साल पहले बना था। और सबसे पहले यहां पर इधर ही सब रुख करते थे और इधर ही, यानी यही इबादत का मरकज था। और हजरत सुलेमान ने जब ये बैतुल मकदस बनाया तो उसके बाद से इधर रुख करके नमाज पढ़ी जाने लगी या इबादत की जाने लगी। तो बैतुल्ला के एहतराम में, जैसे कि आपको याद होगा, पीछे गुजर गया पहले जुज में, अल्लाह ताला ने इनको याद कराया था जब इब्राहिम और इस्माइल इस घर की बुनियादें बुलंद कर रहे थे। क्योंकि हज़रत इब्राहिम इनके अपना बड़ा मानते थे, उनको बहुत ज़्यादा मुकद्दस शख्सियत समझते थे। तो अल्लाह ने इस काबे की अजमत की तरफ पहले इशारा कर दिया था। अब यहाँ पर जिन लोगों ने ये मुराद लिया कि इसे पहचानते हैं, काबा मुराद लिया, वो इसका ये तर्जमा करते हैं कि जिनको हमने किताब दी है वो इस किबला को, यानी इस काबा को ऐसे पहचानते हैं जैसे अपने बेटों को पहचानते हैं। यानी कोई शक को तरदीद इनके पास है ही नहीं कि ये अजमत में कुछ कम है या ये पहले किबला नहीं था। तो इससे भी कोई फर्क नहीं पड़ता। और दूसरा, अगर इसे पहचानते हैं, इसे मुराद रसूलुल्लाह लिया जाए, तब भी बात बिल्कुल बरहक है, चूंकि पहले ही सिपारे में ये गुजर चुका है। फलम्मा जा अहुम्मा अरफू कफरू भी, तो जब वो आ गया जिसको पहचानते थे, ये अरफू ये यारिफून एक ही बात है, जिसको पहचानते थे जब वो आ गया उसका इन्होंने इनकार कर दिया, कुफर कर दिया, फलानतुल्लाह अलल काफिरीन, तो काफिरों पर अल्लाह की लानत है, यानी अल्लाह की रहमत से दूरी है जो इस तरह जानबूझकर इनकार करते हैं। तो फर्क इसलिए नहीं है कि काबे के बारे में भी अच्छी तरह इनको पहचान थी कि ये कौन सी जगह है, इसकी कितनी अजमत है, और रसूलुल्लाह के बारे में भी इनको अच्छी तरह पता था। इतनी ज्यादा निशानियां और सिफात इनको बताई गई थी कि अहले किताब के जो पढ़े लिखे अफराद थे वो फौरन रसूलुल्लाह से थोड़ी देर बातचीत करके वो पहचान लेते थे कि ये वही नबी है जिसका हमें बताया गया। इतनी वाज़े निशानियां थी। लेकिन बदबख्ती क्या है कि इंसान दीन में तहरीफ कर चुका हो, दुनिया परस्त हो चुका हो, बेईमान हो चुका हो, और फिर उसके सामने जब खालिस हक बयान किया जाता है तो उसको प्रॉब्लम हो जाती है और वो उसको नहीं मानता। जिन लोगों को हमने किताब दी है वो इसको इसी तरह पहचानते हैं जैसे अपने बेटों को पहचानते। लेकिन प्रॉब्लम क्या है? वह इन नफरी कम मिनहुम, और इनमें से एक गिरोह क्या करता है, लयक्तुमून अल हक वहुम यालमून, वो हक का कितमान करते हैं, हक को छुपाते हैं जबकि इसका इल्म रखते हैं। यानी जिसे हम उर्दू में, सादा उर्दू में कहेंगे, सलीस उर्दू में, जानते बूझते हुए हक को छुपाते हैं। अब ये एक ग्रोह से क्या मुराद है? वो जो बेईमान इनके उलमा थे, अवाम। फिर देखिए किताब खुदा से दूरी का कितना प्रॉब्लम है। दीन के बारे में संजीदा, दीन को संजीदा नहीं लिया, इसका क्या नुकसान? कि अल्लाह का रसूल आया, बेईमान मौलवी ज्यादा थे, यहूदी उलमा पैसे खाने पे लगे हुए थे, दीन की तारीफ करके मीठी मीठी बातें उन्हें बताकर। जब रसूलुल्लाह तो खालिस हक बयान करेंगे, तो गोया अवाम क्या करते थे, अपने मौलवियों से पूछते थे, ये जिस रसूल का हम इंतजार कर रहे थे ये वही वाला है? तो वो तो खुद बेईमान थे, वो कैसे इसे कबूल करें? उन्हें पता था इसको कबूल कर लिया तो हमारी तो जड़ कट जाएगी, हमें तो कोई चंदा नहीं देगा, हमारे पास तो कुछ भी नहीं बचेगा, और जो चौधराहट बनी हुई है सारे इलाके में वो भी ख़त्म हो जाएगी। तो जिसको इस चीज़ से ज़्यादा प्यार हो उसने क्यों मानना उसको? तो वो अपनी आवाम से कहते थे कि ये वो रसूल नहीं है, धोखे में मत आना, बच जाओ इस, ये फ्रॉड है। तो वो अपने तसव्वुर से कह रहे हो, अपने उन मौलवियों के हाथ चूमते होंगे, शुक्र है क़िबला साहब तुसा बचा लिया सानू, नहीं तो बंदा तो बड़ा तेज़ है, बस मतलब इसने तो हमें गुमराह कर ही देना था। यानी जिनके हाथों गुमराह हो रहे हैं उनकी हाथ चुमा करते थे, और जिधर हिदायत का चिराग था उससे बच के खुश हो रहे थे कि शुक्र है हमने इस चक्कर में आ नहीं गया। ये मदीना का माहौल इन यहूदियों का इस तरह से था। ये जो अल्लाह ताला कह रहे हैं, इनमें से गिरोह ऐसा जो जानते बूझते हुए हक छुपाते हैं, ये वो बेईमान जिन पर क्लियर था अपनी किताबों को पढ़कर, तौरात को पढ़कर, जिनको बिल्कुल वाज़े पता लग गया था कि ये वही रसूल है, लेकिन नहीं मान। और हमारी रिवायात में है, अहादीस में है कि अब नबी तो कोई नहीं आना ना, लेकिन नबी का वारिस आना है, यह आप बात लिख लो जो संजीदा नहीं है, और दीन को भी दुनिया हासिल करने का टूल सम के तौर पर लेते हैं, और या फिर आखिरत में बख्शिश के लिए लेते हैं, दुनिया में दीन की गाइडेंस नहीं लेना चाहते, ये उसी ट्रैक पर है जिस ट्रैक पर मदीना के यहूदी थे जब रसूलुल्लाह आए, और इनसे खैर की तवक्को नहीं। जब वो वारिस नबी आएगा वो तो वही बातें करेगा जो नबी बातें करते, वो तो बंदों को अपने साथ मिलाने के लिए कोई कॉम्प्रोमाइज नहीं करेगा कि ये थोड़ा सा मैं लचक दे दूं तो ये पूरी पार्टी सारे मुझे वोट दे देंगे, ये तो ऐसा तो नहीं करेगा। वो तो कुरान का वारिस होगा, कुरान तो रसूलुल्लाह के से एक आयत में ये कहा गया कि अगर आप थोड़ा सा भी इनकी तरफ झुकाव पैदा करते हम दुनिया में भी आपको दुगना अजाब देते और आखिरत में भी दुगना अजाब देते। लअज़क़ना का ज़िफ़ल हयात व ज़िफ़ल ममात, ज़िफ़ कहते हैं डबल को, तो ऐ रसूल हम आपको दुनिया में भी दुगना सजा देते और आखिरत में भी दुगनी सजा देते। इसका वारिस आएगा, बंदों से कॉम्प्रोमाइज करेगा, चलो ये कर लेते तुम्हारे कहने पर, नहीं करेगा। लिहाजा जिसका जो मिजाज आशना है असल दीन का, जिसको जायका पता है असल दीन का, उसको तो मिनट भी नहीं लगेगा वो पहचान लेगा ये बंदा वही है। हाँ, जो बेईमान होंगे वो पहचान भी लेंगे लेकिन दो नंबरी करेंगे, जैसे यहूदी उलमा ने की, और उनकी जो उनके जो फॉलोअर्स होंगे, पब्लिक होगी, उनसे कहेंगे इसको धोखे में मत आना, ये तो खराब कर देगा, ये जाली है, हालांकि जाली खुद होंगे। और इनमें से एक गिरोह जान बूझ कर हक को छुपाता है। 147 अल हक मिन रब्बिक, हक तेरे रब की तरफ से, फला तकुनन मिनल मुमतरीन, पस आप हरगिज शक और तरद्दुद करने वालों में से ना हो जाए। ये फिर खिताब रसूलुल्लाह से, हालांकि रसूलुल्लाह तो सबसे ज्यादा हालत यकीन में, रसूलुल्लाह के बराबर किसको यकीन होगा इन बातों का, लेकिन फिर वही मुअस्सर और बलीग अंदाज है सबको। क्या कहा जा रहा है कि तुम इधर रुख कर करके, किबला कर करके उससे मानूस हो गए हो बैतुल मक़दस से, अब तुम्हें प्रॉब्लम हो रहा है कि यार इधर रुख करके नमाज होती भी है कि नहीं होती, फलान जैसे मैंने आपको मिसाल दी, अलग अलग नमाज होती भी है या नहीं होती, या जमा करने से नमाज होती भी है या नहीं होती। ये इंसान जब मानूस हो गया हो तो उसे प्रॉब्लम होती है, जिस चीज़ से उनसे आदत पड़ गई है उसके उससे हट कर काम करने में। तो अब चूंकि लोग तरद्दुद का शिकार हो रहे थे इस मामले में और प्रॉब्लम एक बनी हुई थी, ऊपर से यहूदियों का प्रोपेगेंडा और था, और वो क्या था, पहले कहते थे हमारे किबले की तरफ रुक करके नमाज पढ़ते हो, बस असल दीन हमारा है, और अब क्या शुरू कर दिया उन्होंने, ये कैसा दीन है, कभी इधर मुंह करा रहा है कभी उधर मुंह करा रहा है, कोई मुस्तकिल मिजाजी नहीं। तो जो थोड़े जो जड़ों वाले पौधे नहीं होते वो बेचारे प्रॉब्लम में आ जाते, ये तेज पानी चला या आवाज चली ओढ़ी ना जाए साथ, इसका जड़ मजबूत नहीं होती। तो यहाँ पे खुदाबंद आलम उनसे भी और हम से क्या कह रहे हैं, अलहक मिन रब्बिक, तू बस ये देख के बात तेरे रब ने की है या नहीं की, अगर ये बात तेरे रब ने की है तो फिर हक वही है जो तेरे रब की तरफ से, और कोई हक नहीं है। इसीलिए आइम्मा ने बार बार ताकीद फरमाई है कि इससे टकराती हुई बात, इस कुरान से टकराती हुई बात हमारी बात नहीं हो सकती। क्यों? अल हक मिन रब्बिक, हक वो है जो तेरे रब की तरफ से आए। बस जब ये बात क्लियर हो गई कि जो तेरे रब ने कहा है, जो उधर से आया वो हक है, तो फिर हरगिज तरद्दुद और शक करने वालों में से ना हो। हाँ, ये पता कर ले कि तेरे रब ने कहा है, जब ये पता चल गया फिर किसी और की वजह से इसके बारे में शक में पड़ जाए, किसी प्रोपेगेंडे की वजह से, फिर चाहे और कोई बंदा भी ना हो, तू अकेला ही हो, तब भी अलहक मिन रब्बिक फला तकुनन्ना मिनल मुमतरीन, हक सिर्फ वो है जो आपके रब की तरफ से हो, बस आप शक और तरद्दुद करने वालों में से हरगिज ना हो जाए। 148 وَلِكُلِّنْ وِجْهَتُنْ, اور ہر ایک کے لیے ایک وجہ ہے۔ وجہ کسے کہتے ہیں؟ وجہ کہتے ہیں جسے ہم جہت بھی کہتے ہیں، کسی طرف رخ کرنا، سمت۔ اب یہاں پر دو پہلو بات ہے جو کہ آیت سے خود آپ کو سمجھ آ جائے گی۔ وَلِكُلِّن وِجْهَتُن, مسیحی ادھر رخ کر رہے ہیں، عیسائی ادھر رخ کر رہے ہیں، مسلمان ادھر رخ کر رہے ہیں، یہاں سے اللہ تعالیٰ ایک اور کلی نقطہ ہدایت کا وہ سمجھا رہا ہے، اور ہر ایک کے لیے ایک نہ ایک سمت ہے کہ هُوَ مُوَلِّيهَا, کہ جس کی طرف وہ رخ کرتا ہے۔ تم کیا کرو، تم کدھر رخ کرو؟ اب یہاں پہ کہنا چاہیے تھا تم کعبے کی طرف رخ کرو، جس کی بار بار ریپیٹیشن ہو رہی ہے، ابھی آگے پھر ریپیٹ کیا جائے گا، لیکن یہاں پہ ایک اور ہی بات کر دی جس میں وہ بھی شامل ہے اور سب کچھ شامل ہے۔ تمہارا رخ کدھر ہونا چاہیے؟ ہر بندہ کہیں نہ کہیں رخ کر کے چل رہا ہے، تمہارا رخ کدھر ہونا چاہیے؟ فرمایا فَاسْتَبِقُوا الْخَيْرَاتِ, تمہارا رخ ہی اس طرف ہونا چاہیے کہ تم نیکیوں میں سبقت لے جاؤ، یعنی تمہیں نیکیاں کرنے میں سپیڈی ہونا چاہیے۔ سبقت تو سمجھتے ہیں نا، دوسرے سے سبقت لے جانا، جیسے مقابلہ ہوتا ہے، ریس ہوتی ہے، دوڑ، تو جو پہلے آتا ہے کہتے ہیں، فرسٹ نمبر پہ آتا ہے کہتے ہیں یہ سب سے زیادہ، سب سے سبقت لے گیا۔ سبقت لے جانا سابق، اسی سے جو آگے نکل جاتا ہے۔ تو پس قبلہ کا معاملہ ہو یا کوئی اور معاملہ ہو، تمہارا رخ، تمہاری زندگی کا رخ کس طرف ہو، تمہاری پہچان کیا ہو، تمہارا مزاج کیا ہو، کہ جہاں کہیں نیکی ہو تم سبقت لے جاؤ، ڈھیلے نہ رہو، کوئی اور کر لے گا۔ ساری چیزوں کا ہم نے ٹھیکہ تو نہیں لیا ہو، سارا کچھ ہم نے تو نہیں کرنا، یہ مزاج مت رکھو۔ فَاسْتَبِقُوا الْخَيْرَاتِ, اگر دیکھو ہے موقع نیکی کا، سستی نہ کرو، دوسروں سے آگے بڑھ جاؤ، تمہارا زندگی کا رخ اس طرف ہونا چاہیے، نیکیوں میں سبقت لے جانے والے ہوتے ہیں، سبقت لے جانے والے۔ جو نئی کلونی اناؤنس ہوئی، سب سے پہلے پلاٹ خریدنے والا میں ہوں، सबसे पहले मैंने इतनी फाइलें उठा ली, मैंने जनाब सबसे पहले ये मॉडल खरीदा, फस्तबिकुल मोबाइल, फस्तबिकुल गाड़ियाँ, फस्तबिकुल मसलियाँ, फस्तबिकुल खैरात। यानी कभी हमें इस पर भी फख्र होता है, अलबत्ता फख्र तकबर वाला नहीं कि दूसरों घटिया समझो, इत्मीनान लज्जत कि मैंने सबसे पहल कर दिए इस नेक काम के करने में। और हर एक के लिए एक समत है जिसकी तरफ वो रुख करता है, बस तुम लोग नेकियों की तरफ सबकत करो। हालांकि ये बहस तो चल रही है किबला की तरफ रुख करने की और उधर से मोड़ के इधर करने की, लेकिन बीच से एक दूसरा पहलू निकाल दे जिसमें ये भी आ जाएगा कि तुम तरद्दुद किए बगैर जो रसूल के मुंह से सुन रहे हो वो कर दो। ऐना मा तकूनू याति बिकुमुल्लाहु जमीअन, तुम जहां कहीं भी हो अल्लाह तुम सबको इकट्ठा करेगा। अब इससे दो माने लिए जा सकते हैं, एक इस दुनिया में और दूसरा आखिरत। आखिरत वाला तो 100% कि कोई कहीं है दुनिया में कहीं भी है, अल्लाह ने सबको इकट्ठा कर देना। लेकिन ज्यादा माना इस दुनिया का कि अगर तवज्जो कीजिए, अगर तुम लोग नेकियों में सबकत ले जाने वाले बन जाओ हकीकत में जो मैं चाहता हूं, तो फिर अल्लाह तुम्हें मुत्तहिद कर देगा, अल्लाह तुम्हें इकट्ठा कर देगा, अल्लाह तुम्हारा जोर तुम्हारी ताकत बढ़ा देगा। ऐना मा तकूनू, जहां भी होगे तुम, याति बिकुमुल्लाहु जमीअन, अल्लाह तुम्हें इकट्ठा कर देगा। और खुद आप ये देखें कि मुसलमान जहां भी होता है किबला की तरफ रुख करना एक यूनिटी की अलामत है। यानी अगर दुनिया में एक टाइम पर नमाज के टाइम पर जितने मुसलमान नमाज पढ़ रहे हैं, कोई कहीं पढ़ रहा है, कोई कहीं पढ़ रहा है, कहीं पढ़ रहा है, कोई ऐसा कैमरा हो जो सबको ले ले अपने अंदर और वो दिखाए, तो क्या होगा, सबका रुख एक तरफ। यानी अगर आप गोल दायरा ले लें, जहाँ जहाँ नमाज का टाइम होता जा रहा है वहाँ जो नमाज पढ़ रहे हैं, वो जो पॉइंट है जिधर मुंह किया हुआ सब ने, वो एक ही पॉइंट। ये जाहिर एक बातिन का मैसेज है कि तुम सब का रुख एक तरफ होना चाहिए, तुम एक कौम हो, एक उम्मत हो, एक जैसे अहदाफ है तुम्हारे। लेकिन अहदाफ को तो वो पता करेगा ना जो दीन से कोई हदफ लेने का कायल भी हो, उसका हदफ तो पहले उसने सेट किया हुआ है, मैं ए बढ़ना है, मैंने ये करना है, मैंने इतने पैसे बनाने फलान, वो अहदाफ कहीं और से लेता है। और अफसोस ये है कि यानी हमारे मुसलमानों के जो हमारे अपने घरों के जो माहौल हैं वही हमारे बच्चों को मटेरियलिस्टिक बनाते हैं, मादियत उनके जहनों में घुसी होती है। दीन भी साथ अच्छा है, कहीं पकड़े ना जाए आगे, वो भी साथ रखना चाहिए, लेकिन जो हमारी हमारा रुख डिफाइन करती है वो दुनिया है, वो दुनिया के तकाजे हैं। हमारी जिंदगी का रुख दीन मुतय्यन नहीं करता, दुनिया मुतय्यन करती। तुम जहां कहीं भी होगे अल्लाह तुम सब को इकट्ठा कर देगा। इन्नल्लाह अला कुल शैइन कदीर, बेशक अल्लाह हर चीज पर कादिर है, कुदरत रखने वाला है। मैं दोबारा याद दहानी करवा दूँ, ये मेरी रिक्वेस्ट है आपसे कि क्योंकि मेरा और बस भी कोई नहीं है रिक्वेस्ट के अलावा, वो ये है कि टाइम जो आयत आप पढ़ते हैं ना, बाकी पूरा हफ्ता होता है, पूरे हफ्ते में तो आप हर रोज़ भी एक दफ़ा पढ़ सकते हैं उसको, और आप खुद देखें आयत क्या कह रही है। ये ना कहें कि मैंने क्या कहा है, आपने सुना क्या है, आप आयत को पढ़ें और देखें कि आयत क्या कह रही है आपको, क्या फिर आप चाहे दोबारा सुने मतलब मेरी ज़ुबान से क्या निकला हुआ, फिर आप देखेंगे मैचिंग है या मैचिंग नहीं है। कुरान का टेक्स्ट और कोई चीज़ नहीं, कुरान का टेक्स्ट। अब फिर जो माहौल था मदीना का, जो तरद्दुद और परेशानी और किबला की तब्दीली से जो सूरत हाल पैदा हुई थी, उसकी वजह से फिर दोबारा तकरार की जा रही है। وَمِنْ حَيْثُ 149 وَمِنْ حَيْثُ خَرَجْتَ اور آپ جہاں سے بھی نکلیں فَوَلِّ وَجْهَكَ شَطْرَ الْمَسْجِدِ الْحَرَامِ یعنی یہ حکم صرف مدینہ کے لیے نہیں ہے جہاں کہیں سفر میں ہو جہاں سے نکلیں جب بھی وقت نماز ہے آپ نے رخ کدھر کرنا ہے فَوَلِّ وَجْهَكَ شَطْرَ الْمَسْجِدِ الْحَرَامِ اپنا رخ مسجد الحرام کی سمت شطر یعنی اندازن نہ کہ لکیر کھینچنی ہے سیدھی جا کے کعبے سے ٹکرائے یہ مراد نہیں ہے بلکہ اس سمت میں شطر کہتے ہیں اس طرف کو اس یعنی کوئی دیکھنے والا کہے اس کا رخ ادھر ہے وَإِنَّهُ لَلْحَقُّ مِنْ رَبِّكَ یہ بہت ساری تاکیدوں کے ساتھ تین تاکیدوں کے ساتھ کہا جا رہا ہے اور یقیناً یقیناً یہ تیرے رب کی طرف سے حق ہے اس سے آپ اندازہ لگائیں کہ قبلہ تبدیل کرنا کتنا مشکل کام تھا ٹھیک ہے نا لوگ جو ہیں وہ پریشان ہو رہے تھے پروپیگنڈا اتنا شدید تھا کہ مسلمان پریشان ہو رہے تھے اس لیے کہ یقیناً یہ آپ کے رب کا برحق فیصلہ ہے وَمَا اللَّهُ بِغَافِلٍ عَمَّا تَعْمَلُونَ اور اللہ غافل نہیں ہے جو عمل تم کر رہے ہو اس سے اللہ تمہارے اعمال سے غافل نہیں ہے 150 پھر تکرار البتہ جب بھی یہ جملہ تکرار ہوتا ہے اس کے بعد کوئی نہ کوئی اور جہت بیان کی جاتی ہے یعنی صرف ریپیٹیشن نہیں ہے بات تکرار اصل بات کی تکرار کر کے پھر کوئی الگ ایک اور نقطہ بیان کیا جاتا ہے وَمِنْ حَيْثُ خَرَجْتَ فَوَلِّ وَجْهَكَ شَطْرَ الْمَسْجِدِ الْحَرَامِ اور آپ جہاں کہیں سے بھی نکلیں اپنا رخ مسجد الحرام کی طرف کر لیں وَحَيْثُ مَا كُنْتُمْ فَوَلُّوا وُجُوهَكُمْ شَطْرَةً پہلے جملے کا خطاب واحد ہے رسول اللہ سے خطاب اور یہاں پہ جمع ہے اور تم لوگ یعنی ساری امت سب مسلمان تم جہاں کہیں بھی ہو اپنا رخ اسی کی طرف کر لیں لِأَلَّا يَكُونَ لِلنَّاسِ عَلَيْكُمْ حُجَّةً کس لیے تاکہ لوگوں کے پاس تم پر کوئی حجت یعنی کوئی دلیل باقی نہ رہے یہ کس کی طرف اشارہ ہے یہ اس کی طرف اشارہ ہے جو یہودی کہہ رہے تھے ہمارا قبلہ استعمال کرتے ہیں اب یہ ان کی حجت تم پر باقی نہیں رہے کہ تم ان کا قبلہ ان کے قبلے کی طرف رخ کرتے ہو توجہ سے سنیے گا ذرا اہم نقطہ ہے لِأَلَّا يَكُونَ لِلنَّاسِ عَلَيْكُمْ حُجَّتٌ اور تاکہ لوگوں کے پاس تمہارے خلاف کوئی حجت باقی نہ رہے إِلَّا الَّذِينَ ظَلَمُوا مِنْهُمْ سوائے ان کے جو ان میں سے ظالم ہیں کیونکہ ظالم کے پاس حجت ہوتی ہوتی ہے وہ ایک سٹوری پڑی تھی ظالم کی حجت سمجھانے کے لیے آپ کو عرض کر رہا ہوں کہ ایک بھیڑیا تھا تو وہ کسی ٹیلے پر سے کوئی ندی آ رہی تھی پہاڑی پر سے تو وہ پانی پی رہا تھا تو اس کی نگاہ پڑی تو نیچے ایک بھیڑ کا بچہ بھی پانی پی رہا تھا اس کے منہ میں پانی آ گیا تو لیکن چونکہ ہر کام دلیل سے کرنا ہوتا ہے تو اس کے پاس گیا اور اس سے کہتا ہے کہ تم جو ہے میرا پانی گندا کر رہے ہو جو میں پانی پی رہا ہوں اسے گندا کر رہے ہو اس نے کہا مائی باپ آپ اوپر پانی پی رہے ہیں وہاں سے پانی نیچے آ رہا ہے یہ تو اوپر جا رہا نہیں ہے کہ اب اس نے کہا یہ تو ٹھیک کہہ رہا ہے پھر کیا کرو کہتا ہے تو وہی ہے نا جس نے پچھلے سال مجھے گالی دی تھی اور بھاگ گیا تھا اس نے کہا جی میں تو 3 مہینے کا سارا ہوں سال پہلے تو میرا وجود ہی نہیں تھا تو اس نے کہا کہ پھر تیری ماں تھی وہ جس نے گالی دی تھی لیکن کھاؤں گا میں تجھے کھا گیا اس کو تو ظالم کے پاس حجت ہوتی ہے چونکہ اس کو اس نے کرنا ہوتا ہے جو کام ٹھیک ہے نا جیسے ابھی ایف اے ٹی ایف کے پاس حجتیں ہیں پاکستان کے خلاف आटा गूंदी हल्दी क्यों है तू, ठीक है ना, लिहाजा तेरे ऊपर पाबंदियाँ लगानी, तुझे ग्रे लिस्ट में रखना। बदमाश ऐसे करते। तो अल्लाह ताला फरमा रहा है कि जो तू है ना कोई बात सुनने समझने वाले, वो तो अब बहस नहीं करेंगे तुमसे, लेकिन जो ढीठ हैं उनके पास उजते ही उजते हैं, ठीक है। ये अल्लाह ताला कहना चाह रहे अल्लाह यकून लिन्नास अलैकुम हुज्जतुन इल्लल्लज़ीन ज़लमू मिन्हुम, ताकि लोगों के पास तुम्हारे खिलाफ कोई हुज्जत न रहे सिवाय इनमें से वो लोग जो हैं ज़ालिम, उन्होंने मानना ही नहीं, उन्होंने कोई और चीज़ ढूंढ के ले आनी। तो फिर क्या करो तुम इनके बारे में, तुम्हारा क्या रवैया, फला तख्शौहुम, तुम इनसे न डरो, वख्शौनी, मुझसे डरो। ये बहुत बुनियादी नुक्ता है इंसान के अंदर, जिसके अंदर ये अगर आ गया ना, क्योंकि इंसान लोगों से डर के खराबियां करता, मैं पुत्र दी शादी च ऐ काम ना कीता ते लोकी की कहणगे, हालांकि वो काम गलत काम है, ठीक है ना। उन्होंने फलान सिंगर को बुलाया था, मैं ना बुलाऊं तो मेरी नाक कटती है, मैं ये काम ना करूं तो। एक बंदे को मना किया मेहमानों को अपने बच्चे की शादी में, मतलब वो उसने शराब का भी बंदोबस्त किया हुआ था, ठीक है। तो ज़ाहिर है जो ऐसा बंदा करता है उसकी ज़हनियत क्या होगी, तो किसी तरीके से उसको पैगाम भिजवाया कि यार आप ये ना करो। कहता मैं पुत्र कोई नित परनाणा, पंजाबी समझते ना आप, मैं कोई बार बार बच्चे की शादी करनी, एक ही दफ़ा मेरे बच्चे की शादी है, मैंने करना। कुछ को ये बीमारी होती है, वो समझ रहा है कि बच्चे की शादी शराब के बगैर हो ही नहीं सकती, क्यों, उसकी तरबियत है, तरबियत ही शुरू से उसकी ऐसी हुई है, इस पे लड़ मर जाएगा, कोई कहे ना कर, तू कौन है अभी इंटरफेयर करने वाला। और मोमिनों की लाइन में भी सबसे आगे खड़े होने का उसका उम्मीदवार है, शिफात का भी सबसे पहले उम्मीदवार है। इसी तरह कुछ लोग जो हैं वो सिर्फ लोगों से कि लोग बात ना करें हराम कर देते हैं। तो ये बुनियादी फॉर्मूला उससे बचने का, फरमाया फला तख्शौ, इनसे ना डरो, वख्शौनी, मुझसे डरो। और ये जो खशियत है, चूंकि खौफ भी अरबी का लफ्ज है, खशियत खास किस्म का खौफ होता है। ये कौन सा खौफ होता है, ये वो कैफियत होती है इंसान के दिल की जो सामने वाले की अजमत और बड़ाई की वजह से रोब बैठता है उसको। तो अल्लाह ताला कह रहा है इनके रोब में ना आओ, मेरे रोब में आओ, इनके कहने पे तुम दीन मेरा फेरी शुरू कर दो तो गए तुम। ये तो है डेट, इन्होंने नहीं माननी, जो इनमें से समझ बूझ वाले हैं अच्छे हैं वो मान जाएंगे, लेकिन जो जालिम है वो नहीं मानेंगे। फला तख्शौहुम, तो इनसे न डरो, वख्शौनी, और मुझसे डरो, वली उत्तम नेमती अलैकुम, और ताकि मैं अपनी नेमत तुम पर तमाम करूं। और ये नेमत कौन सी है, मैं इससे पहले जो इमामत का ओहदा इन में था बनी इसराइल में, इनको तो आग लगनी है, जो मैं उठा के उसको अब तुम्हारे अंदर बनी इस्माइल में रख रहा हूँ, और अब इस उम्मत में इमामत रहेगी, अब ये उम्मत वसत होगी, अब ये लीडर्स होंगे इंसानियत के, अब ये खुदा के, मसलन कुरान कहता है कुन तुम खैरा उम्मतिन, तुम बेहतरीन उम्मत हो, ये सब तुम्हें मिलने वाला है। अब ये भी जो क़िबला की तब्दीली का मसला है, ये भी इसकी भी तुम इताअत करो, इस तरफ आ जाओ, ताकि ये लीडरशिप का और उम्मत वसत की जो नेमत है ये मैं तुम पर तमाम करूं। इसमें तरद्दुद का शिकार मत होना, वली उत्तम नेमती अलैकुम, और ताकि मैं तुम पर अपनी नेमत पूरी कर दूं, वलअल्लकुम तहतदून, और ताकि तुम हिदायत याफ्ता हो जाओ, यानी हिदायत के अगले जो मरहले हैं वो भी पा लो, चूँकि हिदायत के दर्जात अभी तक गुमराह थोड़ी हैं, ابھی تک تو بہت ساری ہدایت لے چکے ہیں, لیکن اللہ کہہ رہے ہیں وَلَعَلَّكُمْ تَحْتَدُونَ, اور تاکہ تم ہدایت یافتہ ہو جاؤ, یعنی جو اگلا مرحلہ ہے قبلہ کی تبدیلی کا مرحلہ ہے, دیگر مراحل ہیں, ان کی طرف بھی تم جا سکو. اس لیے اس حکم کی اطاعت کرو. آج کے لیے ہم یہ آخری آیت رکھیں گے, آیت نمبر 151, کما ارسلنا فیکم رسولا منکم, اسی طرح یعنی یہ جو اب ہم تمہیں اپنی نعمت تمام کرنا چاہ رہے ہیں اور تمہیں مزید ہدایت دینا چاہ رہے ہیں, یہ ہم وہی کر رہے ہیں جیسے ہم اس سے پہلے کچھ کر چکے, اور وہ کیا تھا, جیسے ہم نے تمہارے درمیان تم ہی میں سے ایک رسول کو بھیجا تھا, یتلو علیکم آیاتنا, جو تمہیں ہماری آیات پڑھ کر سناتا ہے, ویزکیکم, اور تمہیں پاکیزہ کرتا ہے, ویعلمکم الکتاب والحکمہ, اور تمہیں کتاب اور حکمت دانائی کی تعلیم دیتا ہے, ویعلمکم ما لم تکونوا تعلمون, اور تمہیں وہ علم دیتا ہے, ان چیزوں کی تعلیم دیتا ہے جنہیں تم نہیں جانتے تھے, تمہیں نہیں معلوم تھا, اس رسول کے ذریعے میں تمہیں بتایا. تو جس طرح ہم نے تم پر یہ نعمت رسول والی کی ہوئی ہے, اب ہم مزید تمہیں عطا کرنا چاہ رہے ہیں, مزید اتمام نعمت کرنا چاہ رہے ہیں, لہذا تم اس بات کو فالو کرو اور یاد رکھو. فذکرونی اذکرکم واشکروا لی ولا تکفرون, اس کو ذرا وضاحت چاہیے, ترجمہ یہ ہے آیت نمبر 152 کا, کہ پس تم مجھے یاد رکھو, میں تمہیں یاد رکھوں گا, اور میرا شکر ادا کرو اور میری ناشکری نہ کرو. اس کی جو وضاحت ہے, خدا نے زندگی اور توفیق دی, تو انشاءاللہ اگلے سیٹرڈے کو اسی 5:45 پر جب یہ درس ہوگا تو ہم اس کو, اس کے بیان کو جاری رکھیں گے. ان یہ آیت نمبر 151 کی میں نے زیادہ وضاحت نہیں کی, چونکہ چند آیات پہلے اگر آپ دیکھیں, صفحہ تھوڑا پیچھے پلٹائیں, تو سورۃ البقرہ کی آیت نمبر 129, جس میں حضرت ابراہیم کی دعا ہے, اس میں بھی سارے الفاظ یہی ہیں, تو وہاں پر اس کو تفصیل سے ڈسکس کیا تھا. تو اگر آپ دو درس پیچھے سنیں گے تو وہاں پر اگر کوئی چیز ان کلیئر لگے اس آیت کی, تو وہاں پر آپ کو ساری تفصیلات مل جائیں گی. تو ہم آج کے درس کو سورہ بقرہ کی آیت نمبر 151 پر تمام کر رہے ہیں, ان آیات سے مربوط